नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.npmा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
जापानबाट 14 अर्ब 69 करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय, प्रतिनिधि सभा र प्रदेश सभामा चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धन बीच सहमति, तालमेलको मोडालिटी बनाउन कार्यदल गठन,
बैठकले मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा 5 दलीय गठबन्धनको बीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्यो।
सरकार एक चीन नीति प्रति प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयको प्रस्तुति लगायतका सामग्रीका साथ उपस्थित भएका छौ।
सरकारले मंगसिर 4 गते संघ र प्रदेशको निर्वाचन गर्ने लगायत विभिन्न 13 वटा निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले गरेका निर्णयहरूबारे तयार पारिएको सामग्रीका साथ सहकर्मी मुक्तिबाबु रेग्मी।
सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज पत्रकार सम्मेलन गरेर मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। मन्त्री परिषद बैठकले आगामी मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा गर्ने सहित विभिन्न 13 वटा निर्णय गरेको छ। प्रवक्ता कार्कीले राजपत्रांकित विशिष्ट श्रेणीका सचिव यादव प्रसाद कोइराला सहित 6 जना अधिकृतको पनि सरुवा गर्ने निर्णय सरकारले गरेको जानकारी दिनुभयो। यस्तै मध्य भोटे कोशी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, निक्षेप सुरक्षणको सीमा 3 लाखबाट वृद्धि गरी 5 लाख पुर्याउने निर्णय सरकारले गरेको छ। यस्तै जापान सरकारका तर्फबाट प्राप्त हुने करिब 14 अर्ब 69 करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
2079 मंगसिर महिनाको 4 गते आइतबारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यको निर्वाचन गर्ने, शहरी विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन 15 अर्ब 90 करोड 10 लाख करिब रु 14 अर्ब 69 करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने, मिति 2079 साउन 1 गतेदेखि लागू हुने गरी निक्षेप सुरक्षणको सीमा 3 लाखबाट वृद्धि गरी 5 लाख रुपियाँ पुर्याउने, मध्य भोटेकोशी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, नेपाल कृषि अनुसन्धान परिषदको सदस्यहरूमा मनोनयन गर्ने, संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा मिति 2079/5/16 सञ्चालन हुने तेस्रो युनिस्कोप्समा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने, मिति 2079 कार्तिक 3-4 गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरिङ कमिटी मिटिङ अफ द ग्लोबल स्नो लियोपोल्ड एन्ड इकोनोमी सिस्टम प्रोटेक्सन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरण मन्त्री श्री प्रदीप यादव र सचिव डाक्टर प्रेम नारायण कणेललाई सहभागी हुन स्वीकृत दिने।
त्यस्तै नेपाल कृषि अनुसन्धान परिषदको सदस्यहरू मनोनयन गर्ने र संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी भदौ 16 गते सञ्चालन हुने तेस्रो युएन कोप्समा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृति दिने निर्णय बैठकले गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण गर्ने प्रयोजनार्थ जग्गा भाडामा उपयोग गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।
2079 असोज 27-28 गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स हियर टाइम टु एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी 4th ग्लोबल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री भवानी प्रसाद थापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव श्री दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने। नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री बिन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उप महालेखा परीक्षकमा पदस्थापना गर्ने। निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका श्री यादव प्रसाद कोइराला समेत 6 जना अधिकृतहरू सरुवा गर्ने।
यस्तै संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले सरकारले कसैको पछाडि गुप्तचर खटाउने र गोप्य रूपमा फोन ट्यापिङ गर्ने जस्ता काम नगरेको पनि स्पष्ट पार्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जासुसीका लागि सरकारले गुप्तचर खटाएको भन्दै दिनुभएको अभिव्यक्तिको खण्डन गर्नुहुँदै उहाँले यस्तो निराधार कुराको भ्रममा कोही पनि नपर्न हुन अनुरोध गर्नुभयो। मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकार प्रति सचेत रहेको समेत प्रष्ट पार्नुभयो।
केही संचार माध्यममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु। यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु। सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकार प्रति सचेत छ र यसको सम्मान र सम्बोधन गर्न प्रतिबद्ध छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु।
एमाले अध्यक्ष ओलीले हिजो नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएपछि मन्त्री कार्कीले उक्त आरोप निराधार रहेको प्रष्ट पार्नु भएको हो।
पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तालमेलको प्रकृति तय गर्न 9 सदस्यीय कार्यदल पनि गठन गरेको छ। यस सम्बन्धी थप चर्चाका साथ सहकर्मी दीपक जोशी।
सरकारले आगामी मंगसिर 4 गते देशैभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको भोलिपल्टै सत्तारूढ 5 दलीय गठबन्धनले मिलेर चुनावमा जाने समझदारी गरेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर चुनावमा जाने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
आज मिति 2079/4/20 गते 5 दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाजीको अध्यक्षतामा बस्यो। बैठकले मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा 5 दलीय गठबन्धनको बीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्यो। अब तालमेलको निमित्त अब फेरि बैठकहरू बस्छ, छलफल गर्छ, यसलाई व्यवस्थित गर्ने, न्यायपूर्ण गर्ने विषयमा आज वृहत रूपमा सहमति भएको छ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। बैठकले तालमेल गरेर चुनावमा जाने र त्यसको मोडालिटी बनाउनका लागि 9 सदस्यीय कार्यदल बनाउने निर्णय पनि गरेको छ। उक्त कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट नेताहरू कृष्ण प्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की र गगन थापा तथा नेकपा माओवादी केन्द्रबाट देव गुरूङ र वर्षमान पुन हुनुहुन्छ। यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमेश हमाल र बेदुराम भूषाल, जनता समाजवादी पार्टीबाट राम सहाय प्रसाद यादव र रकम चेमजोङ तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी र आनन्द शर्मा रहेको कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूषालले जानकारी दिनुभयो।
चुनावमा तालमेल गरेर जाँदाखेरि कसरी के आधारमा तालमेल गर्ने भन्ने सन्दर्भमा काम गर्नका निम्ति एउटा 5 दलका प्रतिनिधिहरू रहेको कार्यदल चाहिँ गठन भएको छ।
अर्को प्रसंगमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आम चुनावको मिति घोषणा गर्नु अघि प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्न खोजे पनि संवाद हुन नसकेको बताउनु भएको छ। हिजोको मन्त्री परिषद बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न खोज्नु भए पनि सम्भव हुन नसकेको उहाँले प्रष्ट पार्नुभयो।
हाम्रो जुन प्र्याक्टिस छ, जुन कानून संविधान छ, त्यस अनुसार भएको छ। र अब यो तपाईँहरूलाई भनिदिउँ, प्रधानमन्त्रीजीले क्याबिनेट सुरु हुनुभन्दा अगाडि प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पूर्व प्रधानमन्त्रीजीलाई उहाँले फोन गर्नलाई कोसिस गर्नुभएको थियो, त्यसमा म पनि उपस्थित छु। त्यो बेला चाहिँ संवाद हुन सकेन र निर्वाचन मङ्सिर 4 गते हुने कुरा चाहिँ यो अपेक्षित कुरा हो।
प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो दलसँग परामर्श समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला सरकारका प्रवक्ता मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिनुभएको हो।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनताको सेवा गर्ने, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउन पुराना योद्धाको आचरण अनुरूप राजनीतिक उद्देश्य राख्नुपर्ने बताउनु भएको छ। थप सामरिकका साथ सहकर्मी टोमराज मेहता।
पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उहाँहरूको योगदानको प्रशंसा गर्न सकियो भने इतिहासको कदर गरेको ठहरिने पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताउनु भएको हो। आज ललितपुरमा स्नेह लता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिको उद्देश्य जनताको सेवा गर्ने र समाज परिवर्तन गर्ने तथा देशको गरिमालाई माथि उठाउने हुनुपर्नेमा जोड दिनुभयो। पुराना महिला योद्धाहरूलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्नुहुँदै अध्यक्ष नेपालले अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनुभयो।
राजनीति गर्ने कुरा सजिलो हुँदैन, अहिलेसम्म पनि देखिन्छ कि राजनीति सजिलो यात्रा हो, राजनीति सजिलो गरी सम्भव छैन, यसले धेरै चुनौतीको सामना गर्नुपर्छ। तर सबैभन्दा ठुलो कुरा के हो भने राजनीतिको उद्देश्य के हो, राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो भने, समाजको परिवर्तन गर्ने हो भने, देशको गरिमालाई माथि उठाउने हो भने तदनुरूपको हाम्रा आचरणहरू हुनुपर्दछ। पुराना पिँढीका मानिसका राम्रा कामबाट हामीले प्रेरणा लिन सक्यौँ भने, उहाँहरूलाई सम्मान गर्ने बानी बसाल्न सक्यौँ भने, उहाँहरूको योगदानको प्रशंसा गर्न सक्यौँ भने इतिहासको कदर गरेको टारिन्छ। र इतिहासको कदर गर्न सक्यौँ भने भोलिको दिनमा पनि भविष्यले वर्तमानको कदर गर्नेछ।
उहाँले अहिलेको राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सक्यो भने मात्र भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गर्नुभयो।
नेपालले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पोलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्नेमा जोड़ दिएको छ। आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै समाधान हुनुपर्ने पक्षमा रहेको बताउनुभयो। उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ। नेपालले सदैव एक चीन नीतिको समर्थन गर्दै आएको छ। दुवै मुलुकले एक अर्काको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएका छन्। एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु।
परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणमा पनि यस विवादबारे कुनै छलफल नहुने पनि उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री खड्का 3 दिने भ्रमणका लागि साउन 24 गते चीन जाने कार्यक्रम तय भएको छ।
अब विदेशको प्रसंग। चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उहाँको निकटतम परिवारका सदस्य विरुद्ध प्रतिबन्ध लगाएको छ। चिनिया विदेश मन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी 3 शीर्ष अधिकारीहरू मध्येकी पेलोसीले देशको चासोलाई व्यवस्था गर्दै ताइवान भ्रमण गर्न जोड दिएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ। हस्त, यिनै विषयवस्तुहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू मुक्तिबाबु रेग्मी, दीपक जोशी सहित म टोमराज मेहता पनि बिदा हुन्छु। नमस्ते।